तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
सन् 2026 नोभेम्बरमा अति कम विकसित मुलुकबाट नेपालको स्तरोन्नति वा भनौँ प्रमोशन हुँदैछ। अहिले नै स्तरोन्नति हुँदा अर्थतन्त्रमा नकारात्मक असर पर्ने देखिएको भन्दै बालेन्द्र शाह नेतृत्वको सरकारले यो प्रोसेस पोस्टपोन्ड अथवा प्रक्रियाको मिति पर सार्नका लागि भन्दै तयारी गरिरहेको विवरणहरू बाहिर आएका छन्। यसरी नेपाल एक लिस्ट डेभलप्ड कन्ट्री वा अति कम विकसित मुलुकबाट स्तरोन्नति हुँदा पर्ने असरका बारेमा नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष एवं देउराली जनता फार्मास्युटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्मासँग नेपाल संवाददाता प्रतीक्षा दुलालले गर्नुभएको कुराकानी अब सुन्नतर्फ लागौं र हामी तपाईँलाई जानकारी गराउन चाहन्छौ कि यसमा प्रस्तुत विचारहरू वक्ता स्वयंका हुन् र ती धारणाहरूप्रति एसबीएसको सहमति वा विमति दुवै छैन।
यो नेपाल चाहिँ एलडिसी ग्रेजुएसनबाट जुन समय तालिका थियो त्योभन्दा चाहिँ पर सर्नु तयारी गरिरहेछ भन्ने होइन सरकारले, यसलाई कसरी हेर्नु भएको छ?
मकै त हामी एलडिसी ग्रेजुएट हुँदाखेरि धेरै इम्प्याक्ट पर्ने इन्डस्ट्रिजहरूमध्ये सबभन्दा बढी चाहिँ फार्मास्युटिकल सेक्टर, इनोभेसन टेक्नोलोजीको सेक्टर, जहाँ चाहिँ हामीलाई त्यो ट्रिप्स रिलेटेड कुराहरूले चाहिँ बिजनेसलाई इम्प्याक्ट पार्छ या कन्ज्युमरलाई इम्प्याक्ट पार्छ। त्यसमा हामीले तयारी गर्न चुक्यौँ भने यसको मूल्य चाहिँ फेरि हामीले हाम्रो सेवाले, विशेष गरी स्वास्थ्य सेवाले चाहिँ धेरै ठुलो मूल्य चुकाउनु पर्ने हुन्छ। त्यही भएर हामीले निजी क्षेत्रबाट नेपाल सरकारलाई के भनेको थियौँ भने यसमा अलिक राम्रो ढङ्गले अध्ययन नगरिकन, यसको इम्प्याक्टहरूको बारेमा राम्रोसँग नबुझिकन चाँडै ग्रेजुएट हुँदाखेरि नेपालको अर्थतन्त्रलाई नकारात्मक प्रभाव पर्छ। तिन चारवटा सेक्टरमा चाहिँ फेरि एकदमै धेरै गाह्रो हुने म देख्छु।
त्यो तिन चारवटा सेक्टर जसले चाहिँ प्रभाव पर्ने धेरै भन्यो, त्यो चाहिँ के के हो?
पहिलो कुरा त मैले अघि नै भने बायो फार्मास्युटिकल सेक्टर नै हो। औषधि या स्वास्थ्य सेवामा लाग्ने धेरै चिजहरू चाहिँ इनोभेटिभ टेक्नोलोजीहरूको प्रयोग भएर पेटेन्ट प्रोटेक्टेड हुन्छन्। तिनीहरूको पेटेन्ट अहिलेसम्म त हामीले यहाँ नेपालमा बनाएर अलि सस्तोमा चाहिँ दिन सकिरहेको थियौँ। भोलि हामी ग्रेजुएट भइसकेपछि एउटा पिरियडमा गएर त्यो कट अफ डेट आउँछ, हामीले त्यसको सबै सम्मानपूर्वक त्यो पेटेन्टहरूको राइट्सहरू हामी मान्नुपर्ने हुन्छ। त्यसपछि सबै पेटेन्टहरू यत्तिकै बनाउनु पाइएन नि त, लाइसेन्सिङ के तिर्नु पऱ्यो या पेटेन्ट प्रोटेक्टेड प्रडक्टहरू नबनाइकन बस्नु पऱ्यो। त्यसको एउटा इम्प्याक्ट चाहिँ स्वास्थ्य क्षेत्रमा पर्छ। दोस्रो टेक्नोलोजीको क्षेत्र हो, त्यो भने आइटी रिलेटेड होला या कम्प्युटर सफ्टवेयर्सहरूको कुराहरू होला। अनि अरू चाहिँ हाम्रो उत्पादन क्षेत्रमा प्रयोग हुने अरू धेरै चिजहरूमा चाहिँ अहिले पेटेन्ट प्रोटेक्टेड टेक्नोलोजीहरूको प्रयोग भइरहन्छ। त्यो हुने बित्तिकै उदाहरणको लागि मेरो कम्पनीमा मैले यदि कुनै सफ्टवेयर चाहिँ लाइसेन्स सफ्टवेयर चाहिने गरी सफ्टवेयर मैले चलाइरहेको छु, प्रयोग गरिरहेको छु भने लाइसेन्सको रिन्युअल फी त अब तिर्नु पऱ्यो नि एनुअल। पहिला चाहिँ हाम्रो पर्पिचुअल लाइसेन्स हुन्थ्यो, अर्थात् एकचोटि पैसा तिरेपछि त्यो अर्को वर्ष तिर्नु नपर्ने खालको धेरै लाइसेन्स हुन्थ्यो। गएको 10-15 वर्षमा यो बिस्तारै डब्ल्युटिओको रेजिमबाट फाइदा लिनलाई चाहिँ इनोभेटिभ कम्पनीजहरूले हरेक वर्ष रिन्यू गर्नुपर्ने बनाए। त्यसले गर्दाखेरि हाम्रो सिस्टमहरूको जहाँ जहाँ हामीले चाहिँ त्यो पेटेन्ट प्रोटेक्टेड लाइसेन्स प्रोटेक्टेड चिजहरू प्रयोग गर्नुपर्ने हुन्छ, त्यसमा सबै ठाउँमा इन्क्लुडिङ आवर सफ्टवेयर्स, इन्क्लुडिङ आवर सिस्टम, इन्क्लुडिङ आवर टेक्नोलोजिज, त्यो सबै क्षेत्रमा हामीले चाहिँ पहल गर्नुपर्ने हुन्छ, लाइसेन्स रिन्यू गर्नुपर्ने हुन्छ। फेरि हाम्रो देशमा चाहिँ कस्तो छ भने लाइसेन्सको फी तिर्नलाई पनि एउटा अहिले चाहिँ यो विदेशी लगानी तथा प्रविधि हस्तान्तरण एन अनुसार एउटा सर्टेन अमाउन्टभन्दा माथि, त्यो धेरै माथि नै जानु पर्यो, $10,000 माथि तिर्नु पऱ्यो भने एकदमै धेरै गाह्रो प्रक्रिया छ, लामो प्रक्रिया। रिन्युअलको लागि पनि कम्पनीको पुरै डिटेल माग्नुपर्ने, त्यसले गर्दाखेरि हामीले सिधै किन्न नपाएर थर्ड पार्टी मार्फत किन्नुपर्ने, त्यसरी किन्दाखेरि हाम्रो खर्च चाहिँ न्यूनतम रूपमा 25-30-40 कुनै कुनैमा 50% पनि हाम्रो बढी छ, किनकि हामीलाई सिधै कम्पनीहरूले दिन चाहँदैनन्। उनीहरूले आफ्नो एजेन्सी या कुनै एउटा डिलरलाई चाहिँ या कुनै रिसेलरलाई गएर त्यहाँबाट किन भन्छ, त्यहाँ किन्दाखेरि उनीहरूको मार्कअप, नेपालमा लाग्ने ट्याक्सेसहरू, यो यति धेरै बढेर जान्छ कि नेपालमा अहिले चाहिँ जस्तो कुनै पनि सर्भिस हामी किन्यौँ भने 13% भ्याट चाहिँ रिभर्स भ्याट तिर्नुपर्छ अनि त्यसपछि 15% टिडिएस लाग्छ त्यो भनेको 28% जति एक्स्ट्रा पैसा लाग्यो अहिले नै लाग्छ
भनेपछि जस्तो यसलाई भन्दाखेरि अब कुनै पनि हाम्रो सर्वसाधारण बिरामी हुने या उत्पादन हुने सेटामदेखि अथवा औषधि औषधि एउटा औषधि भनौँ न नभई नहुने प्रेसरको होला होइन
मधुमेहको छ प्रेसरको छ क्यान्सरको धेरै छ नि सबैभन्दा बढी पेटेन्ट प्रोटेक्ट त क्यान्सर नै छ
कति गुना जति छ बर्न
होइन तिनीहरूको त हेर्नुहोस् निकै धेरै बेपत्ता बढ्ने सम्भावना छ गुना भन्न सकिँदैन किनकि उदाहरण तपाईँलाई यसरी दिन सक्छु म अमेरिकामा पेटेन्ट प्रोटेक्टेड कुनै प्रोडक्ट चाहिँ यदि एक ट्याबलेटको $20 पर्छ भने नेपालमा हामीले $1 पनि बेचिरहेको छ हामीले बनाएर सस्तोमा नेपाली जनतालाई चाहिँ अफोर्डेबल मूल्यमा हामीले बनाएर बेचिरहेछौँ अब त्यो चाहिँ हामीले बनाउन पाएनौँ यदि बाहिरबाटै ल्याउनु पर्यो नयाँ नयाँ प्रडक्ट्सहरू हाम्रो बिरामीहरूलाई उपलब्ध गराउनु पर्यो भने हामीले त पेटेन्ट प्रोटेक्टेड प्रडक्ट नै ल्याउनु पर्यो भोलि नेपाल जस्तो गरिब मुलुकमा चाहिँ त्यो खालको उपचार चाहिँ सम्भव नहुने हुन बेर लाग्दैन हालाकि त्यसको तयारी गरेर त्यसका अल्टरनेटिभ्सहरू हामी अध्ययन गरौँला तर त्यो भनेको हाम्रो लागि असाध्य धेरै गाह्रो र नेपाली बिरामीहरूको लागि झन् अफोर्ड गर्नै नसकिने मूल्य हुन बेर लाग्दैन त्यो भएर हामी धेरै ध्यान दिएर एकदम विचार गरेर यसमा काम गर्नुपर्छ
यो कुराकानीलाई जारी राख्नेछौ छोटो विश्रामपछि विश्रामपछि स्वागत छ फेरि पनि कुराकानीलाई निरन्तरता दिउँ
भनेपछि यसको तयारी चाहिँ गर्नलाई अझै पुगेको छैन
वास्तवमा मलाई भन्नुहुन्छ भने एक लेभलको उद्योग धन्दा नभइकन एउटा लेभलको हाम्रो टेक्निकल एडुकेसन चाहिँ देशभित्रै त्यो ह्युमन रिसोर्स चाहिँ हामी ह्युमन क्यापिटल तयारमा गरिकन र एउटा लेभलको चाहिँ आफ्नो उत्पादन क्षमता नभइकन ग्रेजुएट हुँदाखेरि हामी आयातमुखी अर्थतन्त्रलाई धान्नलाई हामीलाई धेरै गाह्रो हुन्छ हामी प्रिपेयर छैनौँ वास्तवमा नेपालको इन्डस्ट्रिजहरूले पनि अझै ढङ्गले यसबाट कसरी बाहिर निस्किने भनेर आफूले तयारी नै गर्न पाएको छैन किनकि गएको धेरै लामो समयदेखि नेपालमा उद्योग धन्दाले एभ्रिडे क्राइसिस मात्रै म्यानेज गरिरहेछ हामी हरेक दिन फायर फाइटिङ गरिरहेछौँ व्यवसायमा हामीले भोलिको सोचेर धेरै लङ टर्म 20 वर्षको प्लान गरेर काम गर्न मिल्ने वातावरण नै बनेको छैन दोस्रो हाम्रो औद्योगिक उत्पादन चाहिँ यति तल गइसक्यो कि हाम्रो नेपालको इनोभेसन टेक्नोलोजीको चाहिँ प्रयोग र हामीले चाहिँ भ्यालु एड गरेर बनाउने चाहिँ उत्पादनहरूको तपाईँले नाम लिएर भन्नु पऱ्यो भने 10 पनि निकाल्न गाह्रो छ हामीसँग उत्पादनहरू नै छैन त्यस कारणले व्यापक तयारी गर्न जुन हामी छुट्यौँ नि हामी 20 पहिल्यै गर्नु पर्थ्यो यो 20 सबैभन्दा बढी मेहनत गरेर काम गर्नुपर्ने वर्ष चाहिँ हाम्रो खेर गयो कि हामी 2005 नै यसमा कुरा गरिरह तर आज 2026 आइपुग्दा पनि हामी कुनै तयारी गरेको छैनौँ र हाम्रो नीतिहरू फेरि एकदम पुरातन एकदम अहिलेको समय कहाँ पुगिसक्यो प्रविधि कहाँ पुगिसक्यो त्योभन्दा धेरै पुराना ढार्राका काम त्यसले गर्दाखेरि हाम्रो खर्च पनि बढ्ने नेपाली कम्पनीहरूले पनि नेपाली जनताले त्यो भने कन्ज्युमरले पनि अफोर्ड गर्न नसक्ने मूल्य जाला भन्ने हामीलाई चिन्ता छ
अब के कस्तो तयारीहरू गर्नुपर्छ
अघि नै मैले भने नि पहिलो कुरा त हामीले इन्डस्ट्रिजहरूलाई यो यसबाट पर्ने इम्प्याक्टहरूको हामीले अध्ययन गर्नु पर्यो र नेपाल जस्तो कम औद्योगिकरण भएको इन्डस्ट्रियल टेक्नोलोजी पनि एकदम कम चाहिँ लोकल्ली उपलब्ध भएको एउटा सानो चाहिँ नभनौँ हामी मिडसाइज कन्ट्री हो हुनलाई होइन तर अर्थतन्त्र सानो भएको हुनाले हामीले चाहिँ यो ट्रिप्सको जुन लिभरेज छ नि जुन अहिलेसम्म हामीले चाहिँ बुझेको 2033 हामीलाई छुट छ त्यसलाई अर्को 10 बढाउनलाई हामीले चाहिँ अनुरोध गर्नुपर्छ किनभने हामी तयारै भएको छैनौँ कि दोस्रो चाहिँ हामीले गर्नुपर्ने तयारी इन्डस्ट्रिजहरूलाई अवेर बनाउनु पर्यो पपुलेसनलाई अवेर बनाउनु पर्यो अब हामी एउटा ब्रान्डको त भ्यालु चाहिँ लिन पाइँदैन भने इनोभेसनको पेटेन्टको भ्यालु त हामी कहिले हामी बुझेकै छैनौँ हाम्रो कन्ज्युमरहरूलाई पेटेन्टको ब्रान्डको भ्यालु र हाम्रो बजारको सिस्टमलाई गभर्मेन्टले पनि त्यो बारेमा बुझ्नु पर्यो त्यो बुझ्ने बनाउनलाई त्यो अवेरनेस एडुकेसन त्यो बारेमा त्यसका इम्प्याक्ट्सहरूको बारेमा हामीले थुप्रै कामहरू गर्न बाँकी छन् त्यो गर्नलाई पनि हामीलाई वर्षौँ लाग्छ कि र हाम्रो कारणहरू अर्को कुरा हामीले चाहिँ सुधार गर्नुपर्ने त्यही बेला 2005 हामीले कमिटमेन्ट गरेका कानुनी सुधारका कुराहरू अहिलेसम्म पनि गरेका छन्। भनेपछि त हामी 20-22 वर्ष त हामी कानुनमा छुन पनि टेक्न पनि सकेनौँ। भनेपछि त हामी धेरै पछि परिसक्यौँ। उदाहरणको लागि ट्रिप्ससँग रिलेटेड नेपालको पेटेन्ट ल, नेपालको ट्रेडमार्कको ल हामी सुधारै गऱ्यौँ, जबकि हामीले 3 वर्षभित्र गर्छौँ भने त्यही बेला।
अब औषधिको कुरा गर्दा चाहिँ औषधिको चाहिँ नेपालमा सम्भावना के कस्तो छ?
अनि यो एउटा एकदमै पोटेन्सियल सेक्टर हो। संसारमा हामी जस्तो एकदम ल्यान्डलक र धेरै कुराले चाहिँ उत्पादन गर्न गाह्रो मुलुकहरूमा यदि हामीले चाहिँ साँच्चीकै अलिकति स्ट्रेटेजिकल्ली यसमा नीतिहरू बनायौँ र हामीले सबैले काम गऱ्यौँ भने यो प्रडक्टले नेपालको स्वास्थ्य क्षेत्रलाई पनि सहयोग गर्छ। हामी राम्रो गुणस्तरको सुरक्षित र अफोर्डेबल मेडिसिन नेपालभित्रै बनाउन सक्छौँ। त्यो बाहेक हामीले चाहिँ संसारका अरू मार्केटमा यो प्रडक्टहरू एक्सपोर्ट पनि गर्न सक्छौँ। सौभाग्यवश हामी चीन र भारतसँग ल्यान्ड जोडिएको देश हो। हाम्रो उत्तरतिर चीनमा औषधिको कच्चा पदार्थहरू व्यापक रूपमा संसारभरिको लागि बन्छ भने हाम्रो दक्षिणतिर भारतमा औषधि चाहिँ एक्चुअल फिनिस प्रडक्ट नै बन्छ, संसारको फार्मेसीमा भनेर भारतले भनिरहन्छ। त्यस कारणले यो दुईवटा देशसँग जोडिएको हुनाले हामीलाई केही अवसर पनि छ, तर चुनौती पनि त्यत्तिकै छ। हामी अहिले त्यो चुनौतीबाट मात्रै गुज्रिरहेका छौँ। यदि त्यो अवसरलाई सदुपयोग गर्यौँ भने नेपाली जनताले सुपथ मूल्यमा राम्रो गुणस्तरको औषधि प्राप्त गर्ने, हेल्थ केयरको कस्ट घट्ने र संसारका अरू बजारमा नेपालमा उत्पादन भएको औषधिहरूलाई बायोफार्मास्युटिकल प्रडक्ट्सहरूलाई एक्सपोर्ट गर्ने धेरै ठुलो सम्भावना छ।
र उनी थिए नेपाल औद्योगिक परिसङ्घका पूर्व अध्यक्ष एवं देउराली जनता फार्मास्युटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्मा। नेपाल संवाददाता प्रतीक्षा दुलालसँग नेपाल एलडिसी सूचीबाट हट्दाका चुनौतीहरूबारे कुरा गर्दै, र यो कुराकानीको पूरा भाग सुन्न चाहिँ तपाईँले sbs.com.au/nepalima जानुपर्ने हुन्छ। फेरि पनि जानकारी कि यसमा प्रस्तुत विचारहरू वक्ता स्वयंका हुन् र ती धारणाहरूप्रति एसबीएसको सहमति वा विमति दुबै छैन।
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाईमा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा।